बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
हमला गर्न खोज्दैछ दुश्मन सिमानाबाट हमला गर्न खोज्दैछ दुश्मन सिमानाबाट प्रहार गरिदिन्छु म ताकेर निशानाबाट मलाई नचिन्नु तेरो ठूलो कमजोरी हुनेछ मलाई नचिन्नु तेरो ठूलो कमजोरी हुनेछ सक्दैनस् लुट्न केही दिए जस्तो बहानाबाट प्रहार गरिदिन्छु म ताकेर निशानाबाट उसको स्वार्थी नियत पनि नबुझेको कहाँ हो र उसको स्वार्थी नियत पनि नबुझेको कहाँ हो र छरप्रष्ट देखिन्छन् ती इतिहासका पानाबाट प्रहार गरिदिन्छु म ताकेर निशानाबाट बो नदेखा तैँले नाटक पटक पटक दयाको बो नदेखा तैँले नाटक पटक पटक दयाको देखाइदिन्छु खनेर हेर मेरो खजानाबाट हमला गर्न खोज्दैछ दुश्मन सिमानाबाट प्रहार गरिदिन्छु म ताकेर निशानाबाट पाल्पा दर्पुक एकका सागर भण्डारी विभोरको गजल थियो यो यसलाई वाचन गरेर सुनाए यो गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँ समक्ष केही नेपाली गजलहरू थोरै संख्यामा बजाउँछु आज साङ्गीतिक गजलहरू र विशेष बुलबुलका लागि प्राप्त भएका पत्रहरू छन् तिनको वाचन गरेर प्रस्तुत गर्छु म सुरुवातकै चरणमा सांगीतिक गजलभन्दा अगाडि यही पत्रबाटै सुरुवात गर्छु आजको पहिलो पत्र मैले लिएको छु सिन्धुपाल्चोक जेठल नौबाट बसन्त श्रेष्ठ क्षितितले पठाउनु भएको पत्र लेख्नुहुन्छ आमा यो हाँगोलाई किन पानी हाल्नु भएको खुकुरीले छड्कै काटेर हाँगो बारीको छेउमा गाडेपछि मेरो प्रश्न थियो आमालाई बाबु यसमा बिस्तारै पात पलाउँछ र एक दिन रुख बन्छ अनि फल खान पाइन्छ बुझ्यौ सानो मस्तिष्कले बुझे या बुझिन हेक्का भएन तर पात पलाउँछ भन्ने आमाको जवाफले ममा अनौठो तरङ्ग ल्याइदियो जरा विहीन नाङ्गो हाँगोलाई काटेर गाडेपछि कसरी पात पलाउँछ अचम्भित भएँ सोचिरहे सोचहरू अनन्त गहिराईसम्म पुग्थ्यो र पात आउने प्रतीक्षा बिहान बेलुकी म नियमित हाँगोलाई पानी दिन्थे बिस्तारै हाँगाको रङ निखर हरियो हुँदै आएको थियो बीचबीचमा आँखाहरूमा सानो डल्लाहरू देखेँ खुसीको ठेगान भएन आफैलाई दाँचे म पनि जराविहीन छु केही गर्ने सोचमा नियमित सङ्घर्ष गर्दैछु कलेजी रङका आँखाहरू बढ्दै गए लाग्यो अब सपनाहरू साकार हुनेछन् पातले जन्म लिनेछ नभन्दै त्यो आगो अब जवान रूपमा विकसित भएको थियो सयौं नयाँ आगाहरूले हजारौं पातहरू मार्फत खान पाएको कारण बारी छेउको स्याउको बोट हलक्कै बढेको थियो वर्ष वर्षमा सेतामै फूल फुल्थ्यो र फल फल्थ्यो साँच्चै हाम्रो मिहिनेतले रङ ल्याएको थियो म केही गर्ने सपना बुन्थे चैत वैशाख लागेपछि ती हरिया पातहरू सुक्थे सुकेका पातहरू झर्थे बाबु सुकेका पातहरू रुखमिन्तिर होस् त्यसले रुखलाई मल दिन्छ आमाको कुराले म झन आश्चर्यमा पर्थेँ रुखलाई बचाइराख्न जिउँदो पातले जरासम्म प्रकाश खाना र पानी पुर्यायो अब मृत्युपछि पनि त्यही रुखकै निम्ति समर्पित हुन्छ त्यागको नमुना देखेर ममा पनि त्यस्तै भावना पलाउँछ अब केही गर्छु यही सोचेर म गाउँ फर्केको थिएँ। घर भुइँचालोले लडाएको थियो। बारीको स्याउको बोट नजिकै बुढी आमाले जस्ताको टहरा हालेकी रहेछन्। आमालाई ढोगे, गहभरि आँसु पार्दै भनिन्, भाग्यमानी भइस। मैले पुरपुरो छामे, विषादको रेखाभन्दा अरू पाइनँ, तर आमाकै खुसीको लागि मुस्कुराएँ। बाहिर निस्के, स्याउको बोटको समानान्तर भएर उभिएँ। हाँगाहरूमा औँलाले गर्न सकिने केही भाग हरियो र केही भाग सुकेका पातहरू बाँकी थिए। केही भने सुकिसकेको तर हाँगोसँग अल्झिएर बसेको देखेँ, जस्तो म र मेरो अवस्था। बाबु, फेरि वसन्त ऋतुमा नयाँ पालो लाग्छ अनि पातहरू आउनेछ, किन निराश हुन्छस्? बुढीआमाले काँधमा हात राखेर भन्नुभयो। त्यही स्याउको बोट हेरिरहे। त्यसै बेला सुकेर हाँगाबाट झरेको व्यवहारिसी पात भुइँमा झर्न नपाई बेहिसाब बगेको हावाले सडक छेउमा खसाल्यो। बेतोड आएको गाडीको टायरले सुकेका पातलाई खिच्यो। सिङ्गो पात छिया छिया भनेर टुक्रिएर कालो पखेटा टाँसिएर बस्यो, जस्ता मेरा सपनाहरू। वसन्त श्रेष्ठ क्षितिज, हाल जेठल नौ, सिन्धुपाल्चोक। यो पत्र वाचनपछि, वसन्त श्रेष्ठको पत्रपछि, अब साङ्गीतिक गजल। आजको पहिलो गजल निशा देसारको स्वर, कृष्णहरि बरालको शब्दमा सुरेश गैरीको संगीत, तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल।
हाम्रो माया अध्यारोमा बल्न देऊ, दुनियाँको कामै
आजको बुलबुलमा मैले गजल कम वाचन गर्ने र साङ्गीतिक गजल पनि कम बजाउने तर पत्रहरूलाई ठाउँ दिने जमर्कोका साथ आएको मैले सुरुवातमै पनि बताइसकेँ। यति हुँदाहुँदै पनि केही पत्रहरू वाचन केही गजलहरू वाचन गर्नैका लागि पठाइएका छन् र वाचन गर्नुपर्नेछ। छिमेकी सम्बन्धी एउटा गजल छ, रमेश दाहालको, एनआइसी एसिया बैंक गौर रौतहटमा कार्यरत हुनुहुन्छ। उहाँको गजल यस्तो छ। गाह्रो सारो अप्ठ्यारो पर्दा पो छिमेकी, गाह्रो सारो अप्ठ्यारो पर्दा पो छिमेकी, ऐँचो पैँचो खाँचो खटन टर्दा पो छिमेकी, गगनचुम्बी महलले सधैँको झुपडीको, गगनचुम्बी महलले सधैँको झुपडीको अस्तित्वलाई स्वीकार गर्दा पो छिमेकी, ऐँचो पैँचो खाँचो खटन टर्दा पो छिमेकी, पुग्नु नै छ दुवैलाई समृद्धिको शिखर, पुग्नु नै छ दुवैलाई समृद्धिको शिखर, हात समाई जङ्घार तर्दा पो छिमेकी, ऐँचो पैँचो खाँचो खटन टर्दा पो छिमेकी, भोलि भोलि नभनेर भातृत्वको झोली, भोलि भोलि नभनेर भातृत्वको झोली, आजैबाट मिलीजुली भर्दा पो छिमेकी, ऐँचो पैँचो खाँचो खटन टर्दा पो छिमेकी, छातीभित्र साथीको लागि हाले आगो, छातीभित्र साथीको लागि हाले आगो, बोकी दबाई औषधि झर्दा पो छिमेकी, गाह्रो सारो अप्ठ्यारो पर्दा पो छिमेकी, ऐँचो पैँचो खाँचो खटन टर्दा पो छिमेकी। रमेश दाहालको गजल थियो यो, एनआइसी एसिया बैंक गौर रौतहटबाट उहाँले पठाउनु भएको। अब एउटा पत्र छ, छोटो पत्र, लक्ष्मण मिलन विष्टले पठाउनु भएको, यसलाई वाचन गर्दैछु। दिलमा एक नासले सन्नाटा फैलिदिन्छ, यादहरूको ओइरोले शिथिल बनाएका मेरा रहरहरू परेलीको डिल हुँदै ओर्लिन्छन्, अनेक बाहना बनाएर अव्यवस्थित तरिकाले नयनबाट बाहिर, हरेकको जिउने तरिका बेग्लै बेग्लै हुन्छ, तर मैले पनि जिउने गरेको जिन्दगी छुट्टै छ, मैले भोगिरहेको जिन्दगी छुट्टै छ, लाग्छ सपनाहरूको चौतारीमा सुस्ताउँदै गर्दा तिम्रा अभावहरूले छातीमा कुल्चेर बाहिरिन्छन्, तिम्रा यादहरूले गला रेट्छन्, तिम्रा प्रतिबिम्बहरूको लश्कर लाग्छ वरिपरि। मैले प्रण गरेको छु, तिमी हिजो पनि मेरै थियौ, आज पनि मेरै र भोलि पनि मेरै रहन्छौ, तर पनि तिमी मेरो हौ भन्ने अधिकार कहिले पाउँछु? मलाई थाहा छ तिम्रो नि मेरो जस्तै हाल छ, म जस्तै पिञ्जडाभित्रै थुनिएकी छौ, पिञ्जडाभित्र थुनिएका हामी दुई चरीको मिलन सम्भव छैन र यो जुनीमा। यसरी प्रत्येक श्वासमा पल पल मरेर सायद म बाँच्न सक्दिनँ, बिचोरो हावाले कति सुनोस् मेरो चित्कार, अनि यो अधेरीले कति सहोस् मेरो विलाप, आस्था निभेका बत्तीहरूले कति हेरून् मेरो रमिता, यो सिरानीले नै सक्दैन सान्त्वना दिन अब, आज तिम्रो अभावहरूको जमातले घचघचाइरहँदा बहकिन पुगेछु र तिमीप्रति समर्पित गर्न पुगेछु यी शब्दहरू केवल तिम्रा लागि, लक्ष्मण मिलन विष्ट। लक्ष्मण मिलन विष्टको यो पत्र सँगसँगै एउटा साङ्गीतिक गजलको पालो भएको छ, देवी नेपालको शब्दमा, संगीत र स्वर सुभाष अगमको छ, म हारे रूपमा तिम्रो।
म हारे रूपमा तिम्रो जुनी रात तिम्रै, तिम्रो महारे रूप मा तिम्रो, जुनीली रात तिम्रो साले भई गए अंधो साले भई गए अंधो दिए को मात तिम्रै हो महारे महारे
उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल
लानेले त लगिदियो मन किस्ता किस्तामा, लानेले त लगिदियो मन किस्ता किस्तामा, अनि बिगारिदियो जीवन किस्ता किस्तामा। मैले दिउँसै अँध्यारो हुन्छ सोचेको थिइनँ, मैले दिउँसै अँध्यारो हुन्छ सोचेको थिइनँ, ग्रहणले गरिदियो स्विच अन किस्ता किस्तामा, अनि बिगारिदियो जीवन किस्ता किस्तामा। गल्ती गरेको थिए कसैलाई विश्वास गरेर, गल्ती गरेको थिएँ कसैलाई विश्वास गरेर, कति सजिलै फेरिछ वचन किस्ता किस्तामा, अनि बिगारिदियो जीवन किस्ता किस्तामा। यहाँ पखेटा पलाएकाहरूलाई सम्झिन्न भन्छु, यहाँ पखेटा पलाएकाहरूलाई सम्झिन्न भन्छु, फेरि याद आउँछ दुःख छ झन् किस्ता किस्तामा, अनि बिगारिदियो जीवन किस्ता किस्तामा। ढुकढुकी पनि थियो ढुकढुक गरिरहेको, ढुकढुकी पनि थियो ढुकढुक गरिरहेको, खै कसरी बन्द भएछ धड्कन किस्ता किस्तामा। लानीले त लगिदियो मन किस्ता किस्तामा, अनि बिगारिदियो जीवन किस्ता किस्तामा। यो गजल रोशन ढुकढुकीको गजल हो, निस्सङ्की ओखलढुङ्गा उहाँको स्थायी निवास, अहिले काठमाडौँ रहँदै आउनुभएको छ। यसलाई मैले वाचन गरेँ। अब यसपछि एउटा पत्रको पालो आएको छ। आजको बुलबुलमा मैले पत्रहरू नै बढी लिएर आएको छु, मैले सुरुवातमा पनि जानकारी गराएको हुँ, र यसलाई पत्रभन्दा पनि एक किसिमको कथा नै पठाउनु भएको छ उहाँले। उहाँले योभन्दा अगाडि पनि बुलबुलमा एउटा रात्रिगन्थन शैलीको पत्र राम्रो पठाउनु भएको थियो, र यो पटक पनि राम्रो छ, अलि लामो छ। अड्किनुको पीडा शीर्षक दिइएको छ, र यसमा मैले धेरै लामो छ भनेर उहाँसँग प्रश्नोत्तर गरिसकेपछि यसलाई छाँटकाट गरेर प्रसारण गर्ने अनुमति पनि दिनुभएको हुनाले यसको आधा जस्तो भाग मैले कटाएर अनि वाचन गर्दैछु। यसमा उहाँको यो लेखमा त्यसो गर्दाखेरि केही भावहरू मरे भने म अगाडि नै क्षमा याचना पनि गर्छु। दक्षिण कोरियाबाट कल्पना राईले पठाउनु भएको अड्किनुको पीडा शीर्षकको कथा यस्तो छ। आज धेरै पछि साँझ पख जम्ने झोक चल्यो। क्षितिजमा रवि सिन्धुरी हुँदै पश्चिमा देशतिर उधाउने प्रयत्नमा थियो क्यार। यहाँ मैले टेकेको भूगोलबाट भने विदाईको हात हल्लाउँदै थियो, त्यो पनि भोलि भालेको डाकसँगै मेरै आँगनीमा पोखिने बाचा गर्दै। अरू दिनको तुलनामा आज भने म पनि हतारमा थिएँ त्यो रविलाई विदाई गर्न, किनकि उज्यालोको पीडा लुकाउन आफ्नै अनुहार अन्धकारमा लुकाएर मनको गाँठो फुकाउनु थियो, अरू कोहीसँग होइन, मेरो आफ्नै भाइसँग। सुनेको छु खुसी बाँड्दा बढ्छ अरे, तर पीडा बाँड्यो भने सर्लक्कै आधा घट्छ अरे। त्यही भएर यो पीडाको भार मेरो भाइले लिने भएपछि म उसँग कुरा सेयर गर्न तम्सेकी थिएँ, त्यो पनि मदिराको प्याकसँग मित्रता गरेर। यो पीडा भनौँ या मैले भोगेको सत्य, मुटुको कुनाबाट कण्ठ हुँदै ओठबाट ध्वनि भएर प्रवाह हुनु चाहन्छु नै कुरा थिएन। यो समाजको लागि, अझ भनौँ इज्जतको मुखौटो लगाउनेहरूको लागि त झन्। अब एउटा टेबल रिजर्भ गरेर बस्यौँ तीनजना। टेबलमा शालीन भएर बसेको मेनु हेरेर गरियो अर्डर। आए थरी थरीका व्यञ्जन जो मदिराको प्याकलाई सर्लक्कै घाँटीबाट उतारेर आमाशयमासम्म पुर्याउन सक्थ्यो र मुटुमा गाँठो परेको पिलो निचर्न सक्थ्यो। मेरो ध्यान टेबलको परिकार र प्यालामा भन्दा मेरो भाइको उज्यालो मुहारमा थियो। त्यही मुहार हेरेर अनुमान लगाउन सक्थे ऊ के सोचिरहेछ। उसले सोचिरहेछ, दिदी छिटो तिम्रो पीडा बाँड, यो भाइलाई अनि आफू हलुङ्गो हौ। म तिम्रो कोमल अनुहारमा पीडा र दुःखको बादल मडारीको देख्न सक्दिनँ, बरु आकाशको इन्द्रिणी जस्तो खुलेर हाँसेको हेर्न सक्छु। वसन्तको पुष्प जस्तो फक्रिएर मन्द पवनको तालमा नाचेको देख्न चाहन्छु, अनि समुद्री तटबाट समुद्र नियाल्दा लहरले किनार छोएर आफ्नो कामुकता व्यक्त गरे जसरी तिम्रो जोश जाँगर देख्न चाहन्छु। सायद यस्तै यस्तै अपेक्षाले भरिएको हुँदो उसको कोमल हृदय। म सानो सँदा एकपटक बाको घाँटीमा माछाको काँडा अड्केको याद छ। त्यस दिनदेखि घरमा माछा पाक्न वर्जित छ। सायद त्यो बेला बालाई अड्काएको अर्कै खाले पीडा भयो होला, र त सधैँको लागि माछाले हाम्रो घरमा मृत्युवरण गर्नु परेन। फेरि सम्झनाको बुमरीमा अर्को पीडा उर्लिएर आउँछ। म 8 वर्षको हुँदो हुँ, आधा रात त के भनौँ, बिहानीको झिसमिसेमा आमा एक्कासी चिच्याउनु भएको आवाज आयो। निदाएको म बिउजेँ। त्यति बेलासम्म आमा पीडाको बुमरीमा अत्यन्त कठिन समयको सामना गरिरहनु भएको मैले महसुस गरेँ। म सानो भुरी टुवा परेर हेर्नु र सकेसम्म आँखाभरि टिलपिल आँसु पार्दै मुटुभित्रै जिज्ञासाको खाल्डो खण्डुभन्दा अर्को विकल्प के नै हुन सक्थ्यो र त्यो पनि आमाको छटपटी देखेर बालक मन अत्तालिएको मात्र थियो यथार्थ भने बुझ्न सकेकी थिएन समय बित्दै गयो रातको अन्तिम प्रहरमा नयाँ आवाज आयो च्याहा च्याहा म अझै अत्तालिएँ के करायो को करायो भनेर बिस्तारै पाइलाको चाल मार्दै आमाको निकट जान लाग्दा तेलमा चिप्लेर झण्डै लडेको जुन तेल बोजूले तताएर आमाको शिरमा लगाइदिने ल्याउनु भएको थियो आमा दुखाइको पराकाष्ठा नाग्न लाग्दा त्यही तेलको कचरो ढोकानी र झट्टी हान्नु भएको मलाई थाहा थियो तर नयाँ आवाजसँग परिचय मेरो लागि ठूलो थियो र त लड्न लागेको केही ख्याल नगरी अघि बढेँ नौलो चिज देखेँ मेरो सानो भाइ पो जन्मेको रहेछ म दिदी भएछु अनि अघिदेखि आमाको छटपटी र पीडाको कारण भाइ अड्किएको रहेछ आज बल्ल बुझ्दैछु दिन बित्दै गयो भाइ तीन वर्षको थियो कारण दसैँ आयो सबैलाई नयाँ नाना अनि मेरो सानो भाइलाई पनि यो पटक भाइलाई जिनको प्यान्ट र जिनकै सर्ट किनेर ल्याइदिनु भएछ म मेरो भाइको लागि अत्यन्त खुसी भएँ अब भाइको अरूको भाइ बहिनीभन्दा राम्रो देखिने भयो एउटा सुन्दर गुडिया जस्तो अनि म खेलाउने छु कम्बरमा च्यापेर कि त ढाडमा बोक्नेछु बाँदरले आफ्नो बच्चा च्यापेसरी आफ्नो भाइलाई आमा बा सबै किनमेल गर्न बजार म भाइ हेर्दै घरमा अरूको अगाडि भाइलाई सुन्दर देखाउने मेरो रहरलाई कसैले छेकबार गर्ने स्थिति थिएन म सकिन सकी भाइलाई लडाई बुढाई जिनको सर्ट लगाइदिए त्यसपछि पालो जिनको प्यान्टको प्यान्ट खुट्टाबाट छिराएर कम्मरसम्म पुर्याइदिए भाइ पनि मक्ख थियो नयाँ लुगा देखेर अब पालो चेन तान्ने बल्ल गरेर ताने भाइको प्यान्टको फसनल पर्यो फसाद भाइको त्यहाँ त अझ डेन्जर भएर अड्कियो सानो बाबुको सुनिएर डरलाग्दो भइसक्यो कहिले आउने बार आमा भाइ रोएर जात्रा भयो म अत्तालिएर काम छुटिसक्यो निकै बेरपछि छिमेकीहरू भेला भएर त्यो अड्काइबाट भाइ मुक्त भयो आत्था झस्किए बल्दै गरेको ठुटो दुई औँलाको चेपमा पुगेछ समय र परिस्थिति अनुसार विभिन्न अड्काइको सामना त गरेकै रहेछु तर आज आफ्नै बोली अड्केको अवस्थामा ढोकाबाट आवाज आयो दिदी हजुर आएँ सरी लेट भन्दै म भित्र पसेँ बसियो फेरि त्यही काठको टेबल वरपर अनुहार हेराहेर गर्दै अझै निस्केन केही मेरो कण्ठबाट बरु सालिक भएर बसेको साथीबाट खाटो बसेको अतीतको केही अंश निक्लन थाल्यो भाइ मुन्टो हल्लाउँदै साथीलाई खोतल्ने प्रयत्न गर्दैछ मानव एउटा चतुर पुलिसले एउटा कैदीबाट केही लुकेका रहस्य पत्ता लगाउन केरकार गर्दैछ अब पारो मेरै हो म कहाँबाट सुरु गरेर कहाँ अन्त्य गरौं रात छिप्पिँदै जाँदैछ मेरो पर्खाइ र भाइको धैर्यताले कतै डाँडै काट्न पो लागेको जस्तो थियो मेरो मनको विरोधाभास उथलपुथल सायद मेरो भाइले बुझेको हुनुपर्छ र त बाँकी कुरा पछि गरौँ भनेर मेरो असहजतालाई सहज बनाई अब आराम गर्ने कुरा भयो म पनि अँ भन्न सकिनँ र हँ पनि भन्न सकिनँ चुपचाप आफ्नो बिस्तारातिर लम्किएँ भाइ आफ्नो बिस्तारातिर मनमनै सोची भएँ आज मैले भाइको चित्त दुखाएर प्रण गरेँ एक दिन अवश्य सबै पीडा पोखेर तिम्रो दिदी हलुङ्गो हुनेछ र तिमीलाई बताउनेछ केही समय देऊ मेरो भाइ यो लाटो मनले यति बोल्न के भ्याएको थियो भाइले बाहिरै सुने जसरी कानमा प्लास्टिकको ठेडी खाँदी भ्यायो म अबाक भएँ तिमीले मलाई आफ्नो भाइ सोच्ने भए बताउँथ्यौ ठिकै छ तिम्रो व्यक्तिगत पीडाको पेवा आफैसँग राख म सुन्दिनँ सम्भवत यस्तै पो सोच्यो कि साथी एकैछिनमा मस्त निद्राको काखमा परेको थाहा पाएर म निदाउन सकिनँ र भाइ पनि निदायो दस मिनटमा भाइबरमा मेसेज आयो सुत्नु दिदी शुभरात्री मेसेज भाइको थियो मन ढक्क फुल्यो हर्षले मैले पनि शुभरात्री सेन्ड गरेँ साथै शङ्कर लामिछानेको एउटा कथा पनि पठाएको रहेछ सिएटी क्याट क्याट माने बिरालो कथाको शीर्षक हेरेँ र सम्झी पठाएँ उही मेरो आफ्नै बिरालो प्रेमी कल्पना राई दक्षिण कोरिया दक्षिण कोरियाबाट पठाइएको कल्पना राईको यो पत्र वाचनपछि अब निकै लामो ग्याप भयो हाम्रो साङ्गीतिक गजलमा लाग्छु म अनबोल मडीको शब्द हरिलम सालको स्वर र संगीतमा यस्तै हुन्छ कहिलेकाहीँ गजल शैलीको यो गीत
मन्दिराकै देवा पनि कहिले काहीँ पापी हुन्छ।
यिनै साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका पत्रहरूको वाचनसँगै आज थोरै गजल वाचन गरेँ मैले। यो सँगसँगै अब बुलबुलबाट हामीले विदा लिने बेला भएको छ। हाम्रो कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ कृपया प्रतिक्रिया पठाउनुहोला। कार्यक्रममा प्रतिक्रिया पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल। इमेलका लागि BULBUL बुलबुल @unn.com.np। अर्को सातासम्मका लागि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा माग्दैछौ। जाँदा जाँदै विनायक दुई अछाम हाल चाबैल काठमाडौँबाट पठाइएको यो गजल जसमा नाम खुलेको छैन, नाम पठाउनु भएनछ भने गजलमा लेखेर सेन्डरमा मात्रै नाम छ र कृपया गजलमा सँगै नाम लेख्नुहोला पनि म अनुरोध गर्छु। यो अनामी गजल वाचन गर्दै शुभरात्रि भन्छु। कोही तानिरहेछ नेपाल सिमानाबाट, कोही तानिरहेछ नेपाल सिमानाबाट, लिपुलेखसँगै हिमाल सिमानाबाट, बचाउनु छ यो देश आऊ देश प्रेमीहरू, बचाउनु छ आऊ यो देश आऊ प्रेमीहरू, पस्न खोज्दैछन् दलाल सिमानाबाट, लिपुलेखसँगै हिमाल सिमानाबाट, हो भोकमरी बढिरहेछ हामी भोकै छौँ, हो भोकमरी बढिरहेछ हामी भोकै छौँ, हटाइदिनुहोस् न निकाल सीमाबाट, लिपुलेखसँगै हिमाल सिमानाबाट, बरु केन्द्रतिरै आउनुहोस् मधेसी थारू, बरु केन्द्रतिरै आउनुहोस् मधेसी थारू, तर नगर्नुहोस् बन्द हडताल सिमानाबाट, लिपुलेखसँगै हिमाल सिमानाबाट, ए निर्दयी सरकार भन यो कसरी भयो, ए निर्दयी सरकार भन यो कसरी भयो, आतंककारीको सञ्जाल सिमानाबाट, कोही तानिरहेछ नेपाल सिमानाबाट, लिपुलेखसँगै हिमाल सिमानाबाट।
बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।